नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्थानीय तहको आउँदो मंगिर 16 गते हुने उपनिर्वाचनमा केन्द्रित हुन नेकपा एमाले सचिवालय बैठकको पार्टी निकायहरूलाई निर्देशन। हवाई भाड़ा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवाला बीच 5 बुँदे सहमति। र पाकिस्तानको बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा बम आक्रमण हुँदा 25 जनाको मृत्यु। नेकपा एमाले सचिवालय बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायहरूलाई निर्देशन दिएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीहरूबाट सिफारिश भई आएका उम्मेद्वारहरूको नाम अनुमोदन गरी सम्पूर्ण सामर्थ्यका साथ निर्वाचनमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएको एमाले जनाएको छ। स्थानीय तहका विभिन्न 44 स्थानमा आउँदो मंगिर 16 गते उपनिर्वाचन हुँदैछ। यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सम्बन्धमा समेत छलफल भएको र राष्ट्रिय हितमा आधारित भएर परराष्ट्र नीति सञ्चालन गर्न सरकारलाई सुझाव दिएको एमालेका उपमहासचिव प्रदीप गेवालीले बैठकपछि संचारकर्मीहरूलाई जानकारी दिनुभयो। त्यस्तै बैठकले सरकारको 4 महिने कार्यकालको समीक्षा गर्नुका साथै कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लीला वल्लभ अधिकारीमाथि पार्टीको प्रदेश कमिटिले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने गरी गरेको निर्णय अनुमोदन गर्दै उहाँमाथि लागेका सबै आरोपहरूको वस्तुनिष्ठ छानबिन गर्न राज्यका सबै निकायहरूलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव गेवालीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनैतिक दलहरू चुक्न नहुने बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आज काठमाण्डुमा आयोजित गणेशमान सिंह 110 जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुने बताउनुभयो। नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको पनि उहाँले चर्चा गर्नुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मानवाधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्नुहुने मानवाधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनु भएको छ। तमु विद्यार्थी छोज धीको आजदेखि दमौलीमा शुरू भएको 12 महाधिवेशनको उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्न सकेमा भाषाको संरक्षणमा योगदान पुग्ने भन्नुहुँदै छोराछोरीसँग बोल्दा आमा बाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड़ दिनुभयो। सरकारका प्रवक्ता मन्त्री गुरूङले हरेक जात जातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ़नुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सरकार लागेको बताउनु भएको छ। पोखरा महानगरपालिका 17 सीताको पाइला स्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्नुहुँदै उहाँले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुभयो। स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधार समेत प्रस्तुत गर्दै आफूले बीमाको रकम 5 लाख रूपियाँ पुर्याउनु पर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताउनुभयो। आजै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा डायलसिस मेसिन जडान गरी मृगौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतरा स्थित केन्द्रको आज निरीक्षण गर्नुहुँदै उहाँले मेसिन खरिद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि 14-15 #डायल गर्नुहोस्।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्थाका लागि मेची महाकाली अभियान चलाउने बताउनु भएको छ। मकवानपुरको थाह नगरपालिकामा आज आयोजित योङ कम्युनिष्ट लीग वाईसीएलको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरता नआउने बताउँदै व्यवस्था परिवर्तनको शुरूआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताउनुभयो। अध्यक्ष दाहालले थानकोट चितलाङ चन्द्रागिरी सड़क गणेशमान राजमार्ग स्तरोन्नति सहित कालोपत्रे गर्ने फोदगाउँ बस्ती बचाव कार्यक्रममा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले कंग्रेससँग सात बुँदे सहमतिको जगमा निर्माण भएको सरकारले संविधान संशोधन लगायतका कार्य नगरेमा चिन्ता व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेस त्रियुगाले आज उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको शालिग अनावरण तथा आमसभालाई आज सम्बोधन गर्दै नेता कोइरालाले तत्काल सरकारले सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो। उहाँले संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो। तोकियो बमोजिमको हवाई भाड़ा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्। हवाई भाड़ा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि त्यसको कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक दश घण्टा बन्द भएसँगै हवाई भाड़ा दर महँगिएको गुनासो बढ़ेपछि आज प्राधिकरण अन्तर मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालन गर्ने सहमति गरेको छ। जसअनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार टीबीए खारेज गर्ने निर्णय भएको छ। अब सम्पूर्ण वायु सेवा कम्पनीहरूले त्यसको पालना गर्नुपर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा भएको बम आक्रमणमा 14 सैनिक सहित 25 जनाको मृत्यु भएको छ। प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा रेल पर्खिरहेका बेला विस्फोट भएको थियो। त्यस क्षेत्रको मुख्य पृथकतावादी समूहहरूमध्ये एक बलुच लिबरेशन आर्मी बीएलएले आक्रमणको दावी गरेको छ। पाकिस्तानी सेनाको एक इकाईलाई लक्षित गरी आक्रमण गरिएको बीएलएले एक विज्ञप्ति मार्फत जिम्मेवारी लिएको छ। दक्षिण सुडानमा आएको विनाशकारी बाढ़ीका कारण करिब 14 लाख मानिस प्रभावित भएका छन्। दक्षिण सुडानमा आएको बाढ़ीका कारण 14 लाख व्यक्ति प्रभावित भएका र 3,79,000 भन्दा बढ़ी विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्वको सबैभन्दा कान्छो देश दशकौं यताकै सबैभन्दा खराब बाढ़ीको चपेटामा परेको हो। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचए का अनुसार दक्षिण सुडान र सुडान दुवैले दावी गर्दै आएको 43 काउन्टी र विवादित अवेई क्षेत्रमा आएको बाढ़ीका कारण करिब 14 लाख मानिस प्रभावित भएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार 3 अन्तर्राष्ट्रिय विमानले उडान शुरू गरेका छन्। विमानस्थल शुरू भएदेखि नै उडान शुरू गरेको जजिरा एयरलाइन्सले स्थगित गरेको उडान शनिबारदेखि पुनः शुरू गरेको छ। शनिबार 171 यात्रु लिएर आएको जजिरा 168 यात्रु लिएर फर्किएको छ। फ्लाइ दुबईले पनि शनिबारबाटै उक्त विमानस्थलबाट उडान शुरू गरेको छ। नेपाल एयरलाइन्सले पनि शनिबार रातिदेखि उडान शुरू गर्ने योजना बनाएको छ। यससँगै भैरवबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या 4 पुगेको छ। जजिरा एयरले सातामा 3 दिन मंगलबार, बिहिबार र शनिबार उडान भर्ने विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। त्यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने र दुबई फिर्ता जाने तय भएको छ। नेपाल एयरलाइन्सले सातामा 3 पटक आइतबार, सोमबार र बुधबार काठमाडौँ भैरवबार दुबई उडान गर्ने कार्यसूची सार्वजनिक गरेको छ। कतार एयरवेज, एयर अरेबिया लगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरवबाट उडान गर्ने विषयमा छलफल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जनाएको छ। अहिले भैरवा विमानस्थल 18 घण्टा सञ्चालनमा रहेको र 1 घण्टामा विमानस्थलमा 2 अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको विमानस्थलले जनाएको छ। सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले 9 महिनामा 7,11,38,710 मूल्य बराबरको विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ। शिव सतासी नगरपालिका 4 बुलुचोकमा कम्पनीको सौर्य विद्युत परियोजना सञ्चालनमा रहेको छ। कम्पनीका प्रबन्ध संचालक सुभाष भट्टराईले गत वर्षको माघ 10 गतेदेखि विद्युत उत्पादन शुरू गरेको कम्पनीले यस वर्षको कार्तिक 20 गतेसम्मको अवधिमा 1,19,07,781 युनिट विद्युत उत्पादन गरेको जानकारी दिनुभयो। परियोजनाबाट उत्पादित विद्युत नजिकै रहेको नेपाल विद्युत प्राधिकरणको बुलुचोक सब स्टेशन मार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ। परियोजनाबाट 10 मेगावाट विद्युत उत्पादन भइरहेको छ। सुनसरीका एक किसानले केरा खेती गरेर वर्षेनी 8,00,000 आमदानी गर्दै आउनु भएको छ। सुनसरीको ब्राह क्षेत्र नगरपालिका 6 अर्जुन विष्टले केरा बिक्रीबाट वार्षिक 8,00,000 भन्दा बढी आमदानी गर्दै आएको बताउनुभयो। 17 वर्ष नेपाल प्रहरीको सेवा गरेपछि घर फर्किएर अरू व्यवसायबाट खासै कमाई नहुने देखेपछि कृषि पेसामा लागेको विष्टले बताउनुभयो। 1.5 बिघा क्षेत्रफलमा केरा खेती शुरू गरेर अहिले वार्षिक रूपमा 8,00,000 भन्दा बढी आमदानी हुने गरेको र मासिक 80-90 गरीसम्म केरा बिक्री हुने गरेको विष्टले बताउनुभयो।
अब खेल समाचार। युएईमा जारी आईसीसी अण्डर 19 महिला टी20 विश्वकप एसिया छनौटको तेस्रो खेलमा नेपालले हार बेहोरेको छ। युनाइटेड अरब एमिरेट्सको अजमान स्थित द सेभेन रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई 13 रनले हराएको हो। युएईले दिएको 123 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 109 रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक 48 रन बनाइन्। उनले 43 बलमा 5 चौकाको मद्दतले सर्वाधिक 48 रन बनाएकी हुन्। साना प्रवीण र सोनी पाखरिनले समान 19-19 रन बनाए। ज्योतसिनका मरासिनीले 11, सावित्री धामीले 7 र एलिसा कुमारी यादवले 3 रन बनाइन्। यो खेलमा नेपालले अतिरिक्त 3 रन पाएको छ। युएका लागि इन्दुजा नन्दकुमार, लावण्या केनी र मेहक ठाकुरले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 122 रन बनाएको थियो। युएका लागि रिनिथा रंजितले सर्वाधिक 48 रन बनाइन्। उनले 33 बलमा 5 चौका र 2 छक्का सहित सर्वाधिक 48 रन बनाएकी हुन्। नेपालका लागि रिया शर्माले सर्वाधिक 3 विकेट लिइन्। पूजा महतो, कृष्णा गुरूङ र सीमा केसीले समान 1-1 विकेट लिए। एसिया छनौटमा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले 2 खेल जितेको थियो। पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 67 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई 108 रनले हराएको थियो। नेपालले आइतबार थाइल्याण्डसँग चौथो खेल खेल्नेछ। छनौट खेलमा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी 4 टोली मध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् 2025 मलेसियामा हुने विश्वकपमा छनौट हुनेछ। युएईमा हुने एसीसी मेन्स अण्डर 19 एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार हेमन्त थामीको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको हो। चोटका कारण अण्डर 19 विश्वकप गुमाएका हेमन्तले नेपालको सिनियर टीमबाट समेत खेलिसकेका छन्। उनले गत फेब्रुअरीमा किर्तिपुरमा भएको क्यानाडा विरूद्धको खेलमा ओडीआईमा डेब्यू गरेका थिए। नेपाली अण्डर 19 टोलीको उपकप्तानमा अर्जुन कुमाल छन्। यसअघि अण्डर 19 टीमबाट आईसीसी अण्डर 19 विश्वकप खेलिसकेका अर्जुन कुमार सहित आकाश त्रिपाठी र उत्तम रंगु थापा मगर पनि टीममा छन्। यस्तै भर्खरै सकिएको अण्डर 19 राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रंजित कुमार पनि टोलीमा समेटिएका छन्। नेपाल ए टीमबाट खेलिसकेका मयन यादव र यसअघि अण्डर 19 टीममा रहेका नरेन भट्ट र अभिषेक तिवारी पनि टीममा छन्। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्थानीय तहको आउँदो मंगिर 16 गते हुने उपनिर्वाचनमा केन्द्रित हुन नेकपा एमाले सचिवालय बैठकको पार्टी निकायहरूलाई निर्देशन। हवाई भाड़ा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवाला बीच 5 बुँदे सहमति। र पाकिस्तानको बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा बम आक्रमण हुँदा 25 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।